خیر، اب اگلی قوم کا تذکرہ آیت 31 ہے، فرمائے ثم انشانا من بعدہم قرنا آخرین، ان کے بعد ہم نے ایک دوسرے دور کی قوم اٹھائی، پھر ان میں خود انہی کی قوم کا ایک رسول بھیجا جس نے ان کو دعوت دی کہ اللہ کی بندگی کرو۔ 3 سیکنڈ سوچیں، بن گئی اللہ کی بندی، ڈال دیا اپنا ٹرسٹ اللہ پہ، امیدیں لگا لیں اللہ سے، سب کچھ اللہ کرتا ہے، اس پہ میرا ایمان ہے؟ اگر ہے تو الحمدللہ رب العالمین، تمہارے لیے اس کے سوا کوئی اور معبود نہیں، کیا تم ڈرتے نہیں ہو؟ اب اس پہ بھی 3 سیکنڈ غور کریں۔ حضرت نوح کہہ رہے تھے نا اپنی قوم کو، آج قرآن مجھے آپ کو کہہ رہا ہے، کیا تم اللہ سے نہیں ڈرتے؟ تو خود سے کہیں، اپنا نام لیں، کیا تم اللہ سے نہیں ڈرتی؟ کیا تمہیں اللہ سے خوف نہیں آتا؟ کیا تم اللہ کی پکڑ سے نہیں خوف کھاتی؟ آپ دیکھیے کہ جب میں اور آپ ان ساری چیزوں کو دیکھتے ہیں تو واقعی ہمیں فکر لگ جاتی ہے کہ ہم واقعی اللہ سے ڈرتے بھی ہیں کہ نہیں ڈرتے۔ کہیں کبھی کبھی تو ایسے لگتا ہے کوئی نہیں ڈرتا ہے، صرف لاڈ ہی لاڈ ہے اللہ کے ساتھ ہمارے۔ اس کی قوم کے جن سرداروں نے ماننے سے انکار کیا اور آخرت کی پیشی کو جھٹلا دیا، جن کو ہم نے دنیا کی زندگی میں آسودہ کر رکھا تھا، یہ بھی ایک عجیب بات ہے، جتنے گھر میں دانے زیادہ آتے ہیں نا اتنی آنکھیں زیادہ کھل جاتی ہیں کہ پھر اللہ کو بھی گھورنے لگتا ہے انسان، اللہ کے حکموں کو مانتے ہوئے بھی خوف کھاتا ہے۔ آج بھی غریب بندہ ہوگا نا تو وہ روکھی سوکھی کھا کے نا مطمئن سوئے گا، آج بھی اس کو پتا ہے کچھ ہوگا اللہ مدد کر دے گا، کوئی وقت آئے گا دیکھنا اللہ نے اسباب پہلے بھی پیدا کر دیے، اب بھی کر دیں گے۔ جتنا ہمارا مال بڑھتا جاتا ہے نا اتنا ہمارا اللہ پہ توکل کم ہوتا جاتا ہے، پھر ادھر دیکھتے ہیں، پھر بینکوں کو دیکھتے ہیں، پھر اس کو دیکھتے ہیں، پھر خاندان کو دیکھتے ہیں۔ تو یہی بات یہاں سمجھ آ رہی ہے کہ جن کے پاس پیسے تھے نا ان کو ہی بات نہیں نبیوں کی سمجھ آئی، باقی بیچاروں کا تو ذکر اتنا نہیں ہے قرآن میں۔ خیر کیا کہنے لگے؟ وہ کہنے لگے، یہ شخص کچھ اور نہیں مگر ایک بشر تم ہی جیسا، جو کچھ تم کھاتے وہ یہ کھاتا ہے اور جو کچھ تم پیتے وہ یہ پیتا ہے۔ آج آپ مسجد کے مولوی صاحب کو ذرا میکڈونلڈ سے باہر نکلتے ہوئے تو دیکھیں، مولوی صاحب میکڈونلڈ کھاتے ہیں، مولوی صاحب کے بچے بھی میکڈونلڈ کھاتے ہیں، بھائی کیوں؟ مولوی صاحب کا پیٹ نہیں ہے، ان کی زبان نہیں ہے۔ یہ ہر دور کی کہانی رہی کہ دین داروں کو یا تو فرشتے دیکھنا چاہتے ہیں نہ کھائیں نہ پئیں، یا بالکل راہب اور بیچارے مسکین، ہاں سوکھی روٹیاں کھانے والے، اور ہم یہ سوچ لیتے ہیں، اور کبھی کسی کو دیکھ لیں تو پھر دیکھیں ذرا جو فتنے لوگوں کے بنتے ہیں۔ تو یاد رکھیے، کھانا بھی عبادت ہے، کھلانا بھی عبادت ہے، ہر کام نیکی کر سمجھ کے کریں گے اللہ کے حکم سے عبادت ہے۔ آپ گھر صاف کر کے آئیں، الحمدللہ آپ عبادت کر کے آئی ہیں، آپ اپنے بچوں کے لیے رات کے لیے کچھ کھانے کا انتظام کر کے آئی ہیں، اپنی عبادت کی ہے، پوری یقین سے دنیا سے فائدہ اٹھائیے، انجوائے کریں اپنی دنیا کو، مزہ لیں اس دنیا سے۔ اللہ نے آپ کو مجھے کوئی سسکنے کے لیے نہیں رکھا کہ وہ سارے کھائیں، ہم تو جنت میں کھائیں گے، بھائی ہم تو وہیں جا کے کھائیں گے، ہم وہاں بھی کھائیں گے، ہم یہاں بھی کھائیں گے۔ اور واقعی میں نے دیکھا اللہ ایمان والوں کو اور مسلمانوں کو تو بہت ہی کھلاتا ہے، مانتے ہیں آپ لوگ؟ مسلم زیادہ کھاتے ہیں کہ دوسرے؟ ہمارے ہی نصیب میں مجھے لگتا ہے چٹپٹے بھی کھانے اور میٹھے بھی، اور کوئی موقع جب وہ نہیں جاتا کہ جس وقت ہمارے کھانے سامنے نہ آ جائے۔ بہرحال اللہ دے تو اب ہم کسی کو کیسے روک سکتے ہیں۔ خیر کہا، اب اگر تم نے اپنے ہی جیسے ایک بشر کی اطاعت قبول کر لی تو تم گھاٹے ہی میں رہے، یہ تمہیں اطلاع دیتا ہے کہ جب تم مر کر مٹی ہو جاؤ گے اور ہڈیوں کا پنجر بن کر رہ جاؤ گے، اس وقت تم قبروں سے نکالے جاؤ گے۔ بعید، بالکل بعید ہے یہ وعدہ جو تم سے کیا جاتا ہے، یعنی یہ کوئی نہیں ہونا۔ یہ بھی ایک جملہ ہے، اس کو بھی نوٹ کیجئے، کہتے ہیں ابھی قیامت بڑی دور ہے، وہ کہتے ہیں نا کہ جہاں مٹھا تھے وہ کتنے ڈٹھا، کیا کہتے ہیں، صحیح بول دیں جس کو آتا ہے، یہ دنیا میٹھی ہے اور وہ دنیا کس نے دیکھی، یہی جملہ وہ بھی بول رہے ہیں، دیکھیں بالکل یہی جملہ ہے، کہتے ہیں ابھی بڑا دور ہے، ابھی بڑی دور ہے۔ اگر کسی سے آپ کے نمازیں شروع کرو، دیکھو موت آئے گی، کہتے ابھی بڑی دور ہے، ابھی بڑا جینا ہے ہم نے کبھی تھوڑی مرنا۔ اللہ اکبر۔ اور ایک اور غلطی جو لگتی ہے لوگوں کو، وہ کیا ہے؟ انہی اللہ حیات دنیا نموت ونحیا وما نحن بمبعوثین، زندگی کچھ نہیں مگر بس یہی دنیا کی زندگی، یہی ہم کو مرنا ہے اور جینا ہے، اور ہم ہرگز اٹھائے جانے والے نہیں۔ ہے آج کے مسلمان کی یہی سوچ؟ کتنی فکر ہے دنیا کی، کہتے ہیں بس غم ہیں یہ، وہ پہلے ادھر کے تو نبٹ جائیں پھر ادھر کے نپٹیں گے، پہلے یہاں سے تو پورے اتر جائیں پھر وہاں پورے اتریں گے، یہاں تو کبھی نہیں کسی کی پوری اتری، یہاں تو کبھی کوئی کامیاب ہو کے نہیں گیا دنیا سے، یاد رکھیے۔ سسکتے ہوئے گئے، اور اگر کسی کو کہا جائے اچھا اب اس کو لے جاؤں تو کوئی جانے دیتا ہے؟ وہاں کی سوچ جو ہے نا وہ بندے کو ایسی سوچ دے دیتی ہے کہ پھر انسان اس دنیا کے غموں اور خوشیوں سے زیادہ آخرت کی غموں اور خوشیوں میں جاتا ہے۔ ایک اور الزام جو نبیوں پہ لگا، یہ شخص خدا کے نام پر محض جھوٹ گڑ رہا ہے۔ آج یہ بھی جملہ بڑا لوگ بولتے ہیں، یہ جی مولویوں نے دین مشکل بنایا، اللہ نے کوئی نہیں بنایا، یہ مولویوں کا سارا کھیل ہے، نعوذ باللہ۔ وہی جملہ ادھر آپ کے سامنے ہے، اور ہم کبھی اس کی ماننے والے ہی نہیں ہیں۔ یہ کب کہتے ہیں لوگ؟ دل میں کہتے ہیں، مولوی صاحب جو مرضی بول لو ہم نے کوئی نہیں ماننا، کہتے رہو ہم آپ کو ادھر سے نکلوا دیں گے۔ और मारूफ है, यकीन करें मारूफ है। कई मस्जिदों की कहानियां अमेरिका की मेरे आंखों में आ जाती हैं, जरा किसी मौलवी साहब ने या इमाम साहब ने करंट इश्यूज और ऐसी बातों पे बात करनी शुरू की, उसको निकलवा देते हैं। लोगों ने कहा एक यानी ऐसी जगह अल्लाह हिदायत दे सबको कि कुछ इस तरह के इश्यूज थे कि जिसमें यही नफसियाती ख्वाहिशात और मर्दों का बीवियों के साथ गलत ताल्लुक़ रखना और उनसे गलत मुतालबे करने, तो कुछ औरतों ने जाकर आप किसी भी तरह दरपर्दा इमाम साहब से बात की कि ये बात अपने खुतबों में लाएं कि अब तो मर्द वो मुतालबे करते हैं जो सारी ज़िंदगी नहीं की उन्होंने, पहले तो कभी नहीं किए, तो अब कहाँ से हो गए, ज़ाहिर है जो देखेंगे वही होता है। खैर उन्होंने बेचारों ने थोड़ी सी ढकी छुपी बात की तो उन लोगों ने उनको वहाँ से निकलवा दिया कि आपको इन मौजूद पर बात करने की क्या ज़रूरत है, अभी और बड़े मौजू उन पर बात करें। तो याद रखिए लोग यही चाहते हैं कि दीनदार हमारी मर्ज़ी की बातें करें। अल्लाह का कुरान तो मेरी अपनी मर्ज़ी नहीं चलता, मैं आप जो मर्ज़ी बातें करते रहें बाद में दरसों के नाम पे, ना दें किसी मौजू पे दरस हमारी मर्ज़ी है, कोई नहीं कहता कि आज यही दें, लेकिन कुरान तो आपको हर बात सुनाएगा। दर कुरान में इसलिए भी बहुत अल्हम्दुलिल्लाह लोगों को तब्दीली महसूस होती है कि ए टू ज़ी कुरान अल्लाह की मर्ज़ी बता देता है, कोई उस पर गौर कराए ना कराए, कोई उस पर लंबी बात करे ना करे, लेकिन तर्जुमे से बात तो समझ आ जाती है ना कि मेरा रब चाहता क्या और क्या नहीं चाहता। तो ये मुसलसल सुनना कुरान के सफ़र को ये ज़्यादा फ़ायदा देता है सारी ज़िंदगी दर सुनने से। सारे लोग, कई दुनिया के लोग हैं हर जुमे में जाते हैं, कई लोग हैं हर दर्स में मौजूद होते हैं, कुरान क्लासेस में नहीं आते, तब्दीली नहीं आएगी उनमें। तब्दीली उसमें आएगी जो ए टू ज़ी कुरान सीखेगा, और अल्लाह ताला मुझे आपको इसकी तौफीक अता फरमाए। रसूल ने कहा परवरदिगार इन लोगों ने जो मेरी तकज़ीब की है अब इस पर तू ही मेरी नुसरत फरमा, जब आप मेरे साथ हुआ करीब है वो वक्त जबकि ये अपने किए पर पछताएंगे, आखिरकार ठीक ठीक हक के मुताबिक एक हंगामे अजीम ने इनको आन लिया और हमने इनको कचरा बनाकर फेंक दिया, दूर हो जालिम कौम। क्या कहते हैं, देखिए आप रोज़ ट्रैश में क्या चीज़ें फेंकते हैं जिसकी ज़रूरत नहीं होती, यानी आपने मैंगो खा लिया तो छिलका तो फेंकना ही है ना। जो लोग दुनिया में किसी काम के नहीं होते और वो लोग बिल्कुल बेकार लोग हैं जो अल्लाह के हुक्मों पर नहीं चलते, अल्लाह उनको ट्रैश कैन में फेंकता है। कभी आपको ट्रैश फेंकते हुए दुख हुआ? आप तो खुश होते हैं घर साफ़ हुआ, किचन में स्मेल नहीं आएगी, इसको जल्दी से फेंको जान छुटे हमारी से। जब ये लोग जाते हैं ना ऐसे अजाबों में तो अल्लाह को कोई गुस्सा, अल्लाह को कोई दुख नहीं होता, अल्लाह ताला कहते हैं ये ट्रैश था इसको फेंको, ये दुनिया का गंद है। तो मत सोचिए कि ऐसे लोगों को जहन्नुम में डालकर या दुनिया में सजाओं में डालकर अल्लाह ताला को कोई तकलीफ़ हुई होगी, नऊज़ु बिल्लाह। अल्लाह ताला तो वैसे इन सारे जज्बों से मुबर्र है, वो अलग़नी है, लेकिन बात सिर्फ समझने की है कैसे लोगों को अल्लाह ताला दुनिया से उठाकर दुनिया वालों पे रहम करते हैं। फिर इसके बाद हमने दूसरी कौमें उठाईं, कोई कौम न अपने वक्त से पहले ख़त्म हुई और न उसके बाद ठहर सकी। फिर हमने पै दर पे अपने रसूल भेजे, जिस कौम के पास भी इसका रसूल आया उसने उसको झुटला दिया। है ना सैड स्टोरी, जिसके पास भी रसूल आया उसने झुटला दिया, जिसके पास भी वक्त का नबी आया उसने झुटला दिया, जिसके पास वक्त का मुबल्लिग आया उसने उसको झुटला दिया। इंसानों की आदत झुटलाना है, क्यों झुटलाता है इंसान रसूलों की और नबियों की और दीन की बात को? क्योंकि ये बात उनके लाइफस्टाइल पे हिट करती है। अगर रसूल सिर्फ उनको नमाज रोज़ा हज सिखाने आते ना तो लोग कभी ना झुटलाते, बल्कि खुश होते। आज भी कोई एतराज़ नहीं करता जब आप नमाजों की बातें करें, रोज़े की करें, हज की करें। लोगों को मुश्किल लगता है लाइफस्टाइल छोड़ना, वो चीज़ें जिस पे अमल करके ज़िंदगी में तब्दीलियाँ आ जाएँ वो लोग पसंद नहीं करते, इसीलिए कहते थे हम नहीं मानेंगे। और हम एक के बाद एक कौम को हलाक करते चले गए, हत्ता कि इनको बस अफसाना ही बनाकर छोड़ दिया। फिटकार इन लोगों पर जो ईमान नहीं लाते, बन गए ना अफसाने। कहाँ हैं आज ये लोग? क्या हमें अल्लाह ताला आपको सिखा रहा है इसमें से कि नाफरमानों को दुनिया से निकाला और उनका नाम तक नहीं छोड़ा, ख़त्म, दैट्स इट। और ये भी पता चल गया कि दुनिया में ये पता नहीं कितने कामयाब थे, लेकिन जब अल्लाह ने इनको ख़त्म किया ना दुनिया का काम रुका इनके जाने से, ना कुछ और, ना किसी और तरफ, तो ज़रूरत है इस बात की कि एक इंसान वाकई इन चीज़ों को देखे और गौर व फिक्र करे कि अल्लाह की ज़ात कितनी बेनियाज है। अब इसके बाद मूसा और हारून का किस्सा, आयत नंबर 45। सुम अरसलना मूसा व खाखु हारून, फिर हमने मूसा और इनके भाई हारून को अपनी निशानी और खुली सनत के साथ फिरौन और इसके साथियों की तरफ भेजा, मगर उन्होंने तकब्बुर किया, वकान कौमन आलीन, और ख़ुद को बहुत बड़ा समझा। वक्त फ़काल नोमिनुल बशरईन मिसलीना, कहने लगे क्या हम अपने ही जैसे दो आदमियों पर ईमान ले आए, आदमी भी वो जिनकी कौम हमारी बंदी है। देखिए बंदी क्यों कहा, ये ऐसे ही जैसे आपके ड्राइवर का बेटा बड़ा होकर बहुत बड़ा आलिम बन जाए और आप उसकी बात सुन के लो अब हम अपने ड्राइवर के बेटे की बात मान के कुरान पढ़ने लग जाएं, तो ना माने। लेकिन इंसानों के अंदर ये ख्याल ज़रूर होता है, ये मासी की बेटी है, कभी कभी अपनी मासी की बेटी से अपने बेटे की शादी करता है। यही बड़ापन था उनके जहन में अपने आप के लिए, क्योंकि हम इनकी बात नहीं मानते, ये हमारे ग़ुलामों की नस्ल में से हैं। बस उन्होंने दोनों को झुटला दिया और हलाक होने वालों में जा मिले, और मूसा को हमने किताब अता फरमाई ताकि लोग इससे रहनुमाई हासिल करें, और इब्ने मरियम और उनकी माँ को हमने एक निशानी बना दिया, और इनको एक बुलंद सतह पर रखा जो इत्मीनान की जगह थी, और चश्मे इसमें जारी थे। या अय्युहर रुसुल कुलू मिनत तय्यिबाति वअमलू सालिहा, ऐ पैगंबर खाओ पाक चीज़ें और अमल करो साले। कितना प्यारा अमल है, सिंपल टू द पॉइंट, तय्यब खाओ, पाक खाओ। हर खाना तय्यब नहीं होता, याद रखिए, जो चीज़ आपको नुकसान देती है वो भी ना आपके लिए तय्यब नहीं रहती, और वो चीज़ जिसको हासिल करते हुए अल्लाह का हुक्म भूल गया वो भी तय्यब नहीं रहेगी। और ये भी जुमला इधर नोट कीजिए कि जो खाएंगे वही करेंगे। गाड़ी में ख़राब पेट्रोल डल जाए ना तो गाड़ी झटके देती है, आपने अक्सर लोगों से सुना होगा कचरा आ गया पेट्रोल की जगह, गाड़ी रुक रही है, झटके दे रही है, पता क्या चला अच्छी जगह से पेट्रोल नहीं डलवाया। मेरे आपके अंदर जो भी है इस वक्त भी जो खा के आए हुए हैं ना, उसका असर हमारी तवज्जो और हमारी पूरी इस फोकस होने पे है। हैवी खाना खाएंगे, भारी खाना खाएंगे, खट्टे डकार आएंगे, नींद आएगी, जिमाइयाँ आएंगी। लाइट फ्रेश हेल्दी खाना खाएंगे, रिलैक्स रहें, सारा दिन आपको फील ही नहीं होगा आपका रोज़ा। हम ये सोच के बहुत ज़्यादा खा लेते हैं ना इफ्तार सहरी में कि ज़्यादा खा लें, आपको तो उतना रोज़ा ज़्यादा लगता है। आप आजमा के देख लीजिएगा इस चीज़ को, क्योंकि बॉडी को आप इतना ओवरडोज करते हैं, शुरू में वो हज़म नहीं हो रहा था तो पेट में गुड़गुड़ा है, तकलीफ़ है, फिर ज़ाहिर है कि फजर के फौरन बाद अक्सर लोगों को सोना भी होता है, जब सो गए तो वो खाना स्टक हो गया, सुबह उठे सीना चल रहा है, फिर आप कहते हैं क्या कर लूँ मैं रोज़ा तोड़ ही लेती हूँ। नहीं, फ्रेश खाएँ, हेल्दी खाएँ, रिलैक्सड होके खाएँ, और आप और हर एक जो भी जहाँ बैठ के सुनता है अपने अपने माहौल के मुताबिक खाने के औकात भी बड़े अहम होते हैं। बहुत खाना, हर वक्त खाना, ये भी दुरुस्त नहीं है, और बिल्कुल ना खाना और सारा दिन कमज़ोरी के मारे पड़े रहे। अब जो बच्चियाँ बिस्तरों से नहीं उठ पाती रोज़े रख के, वजह क्या है, खाया ही कुछ नहीं, अंदर पेट्रोल नहीं डाला तो गाड़ी कैसे चलेगी। अब ये भी गलत बात है कि आप खाएं ना और बाद में माँ काम सारा घर का करे और आप बैठे लेटे हुए बिस्तर पर। एक दफ़ा एक सफ़र में थे लोग, तो एक शख्स का रोज़ा था, अब उसकी तबीयत ख़राब होने लग गई तो लोग उसको पंखे झल रहे हैं, उसकी खिदमत कर रहे हैं और उसको मतलब ज़रा उसकी खातिर मदारत कर रहे हैं, तो अल्लाह के नबी ने फरमाया कि आज बग़ैर रोज़े वाले रोज़ेदार से ज़्यादा अजर ले गए। बात वाज़े आपको, तो ऐसा ना करें कि आप दूसरों के बोझ में डाल दें कि भाई मेरे साथ मेरी ही खिदमत करते जाओ, बल्कि बात यह है कि अगर आप और मैं अपने खाने पीने को ठीक कर लें हमारे बहुत सारे मसले हल हो जाएँ। आप इस पर गौर कीजिएगा, इस आयत की इतनी डिफरेंट डायमेंशनस हैं, लेकिन आप में से हर एक अपने हालात के मुताबिक ज़रूर सोचे कि जो हम खाते हैं, जो मैं खाती हूँ वो ठीक है। इतनी मिर्चें कि मुँह ही जल जाए, इतना नमक कि वो खलक ही छिल जाए, तो फिर उससे खुशी तो नहीं मिलेगी ना। अल्लाह ताला आपको मुझे अच्छे अच्छे खाने खाने और पकाने की तौफीक दे, और साथ ही साथ ये खाने, याद रखिएगा एक बात कि जो खाना पकाता है ना उसकी भी एक तासीर होती है। ये बात बड़ी दूर की है जो शायद बहुत सारे लोगों को नहीं पता होगी, किसके हाथ का खाते हैं इसकी भी तासीर होती है। पहले माँ के हाथ का खाना जो मोहब्बत से प्यार से पकाती, बाप का रिज़्क हलाल होता था, वो खाने वाले जो होते थे ना उनके अंदर नेकियों की खूब ज़्यादा थी। आज कभी एक चेन का, और मैं नाम नहीं लेती, लेकिन आज एक नॉन मुस्लिम के हाथ का खाना, कल दूसरे का, बेनमाजियों के हाथों के खाने खा खा कर, जंग खा खा कर भी मत मारी गई बच्चों की। इसके पे भी ज़रा सा गौर कीजिएगा, तो अपने बच्चों को नेक लोगों से खिलवाइए, नेक हाथों से खाएं। आपसे बड़ा नेक कौन होगा, और आपसे ज़्यादा प्यार से कौन खिलाएगा बच्चे को, तो अपने बच्चों को खुद पका के खिलाएं। बाहर का और बेकार खाना और दूसरों का, और पता नहीं एक तो ज़ाहरी गंदगी और दूसरा पता नहीं नमाजी भी हैं कि नहीं, तो ये तासीर अंदर जाती है। खैर फरमाए नी भी मा तामलू ना अलीम, और जो काम भी तुम करते हो मैं इनको खूब जानता हूँ, किसी से नहीं बंदा छुपा सकता, सबसे छुपा सकता है लेकिन अल्लाह से नहीं छुपा सकता। और साथ ही फरमाए इन्ना हाजी उम्मतुकुम उम्मतन वाहिदा, और तुम्हारी उम्मत एक ही उम्मत है और मैं तुम्हारा रब हूँ, बस मुझी से डरो। मगर बात में लोगों ने अपने दीन को आपस में टुकड़े टुकड़े कर लिया, हर गिरोह के पास जो कुछ है इसी में मगन है। तदब्बुर करें इस आयत पे, फ़िरकों में बटे और फिर अपने फ़िरके पे बड़े खुश हैं, कहते हैं बस यही दीन है, पूरा दीन नहीं लिया, अधूरा दीन लिया, टुकड़े लिए, पिक एंड चूज कर लिया, अपनी पसंद की नेकियां ले ली, जो अच्छी लगी वो कर ली, जो मुश्किल लगी कहा अब इसके ऊपर अल्लाह खुद ही माफ़ कर देगा। कर दे, अल्लाह करे ऐसे ही हो, लेकिन ना करे तो वो इस बात पे कादिर है। करो क्या फजर हम, بس اچھا تو چھوڑ دو ان کو، ذرا دیکھیے کتنا غصہ اللہ کو، فی غمرتہم حتی حین، اپنی غفلتوں میں پڑے رہیں ایک خاص وقت تک. یہ ڈانٹ ہے. ماں اپنے بچے کو بہت سمجھاتی ہے، بہت سمجھاتی ہے، اور جب بچہ نہیں سمجھ کے دیکھ دیتا نا تو پھر ماں کہتی ہے اب پڑھو، پھر ادھر اب بھگتو، اب تمہیں نشہ آیا نا تو چڑھو پھر اپنے اس نشے میں. یاد رکھیے جب ایک بندہ اللہ کی ایک نہیں سنتا تو کیا ہوتا ہے، اللہ سبحانہ تعالیٰ پھر اس کو کہتا ہے اب تھوڑی دیر غفلت میں رہو، پڑے رہو اپنی جگہ پہ. پھر اللہ ایسے اسباب ہی نہیں پیدا کرتا کہ جس سے وہ غفلت کے پردے چاک ہوں. ایحسبون انما نمدہم بہ من مال و بنین، کیا یہ سمجھتے ہیں کہ ہم جو ان کو مال اور اولاد سے مدد دیے جا رہے ہیں تو گویا ان کو بھلائیاں دینے میں سرگرم ہیں؟ نہیں، اصل معاملے کا ان کو شعور نہیں ہے. یعنی مال میں بھی بڑھتے جا رہے ہیں دن بدن، اولاد بھی بڑھتی جا رہی ہے، تو یہ سوچ رہے ہیں کہ اللہ ہم سے خوش ہے؟ نہیں، بڑھانا ہے تو کس کو بڑھاؤ؟ نسارع لہم فی الخیرات بل لا یشعرون، بھلائیوں کی طرف دوڑنے والے. یعنی جس چیز میں بھاگنا ہے، جس چیز میں کوشش کرنا ہے، وہ کیا ہے کہ بھلائیوں کی طرف دوڑنے والے کون ہیں؟ من خشیت ربہم مشفقون، سبقت کر کے ان کو پا لینے والے. تو در حقیقت وہ لوگ ہیں جو اپنے رب کے خوف سے ڈرے رہتے ہیں، اپنے رب کی آیتوں پر ایمان لاتے ہیں، جو اپنے رب کے ساتھ کسی کو شریک نہیں کرتے، اور جن کا حال یہ ہے کیا کہ دیتے ہیں جو کچھ بھی دیتے ہیں اور دل ان کے اس خیال سے کانپتے رہتے ہیں کہ ہمیں اپنے رب کی طرف پلٹنا ہے. حضرت عائشہ صدیقہ رضی اللہ تعالیٰ عنہ نے ان آیات پہ اللہ کے نبی سے پوچھا تھا کہ اللہ کے نبی یہ کون لوگ ہیں جو گناہ کر کے ڈرتے ہیں، تو آپ نے فرمایا کہ صدیق کی بیٹی صدیقہ. نہیں، اس سے مراد وہ شخص ہے جو نماز پڑھتا ہے، روزے رکھتا ہے، زکوٰۃ دیتا ہے، پھر اللہ عز و جل سے ڈرتا ہے، پھر بھی ڈرتا ہے. اپنے آپ سے پوچھتے ہیں کیا میں نیکیاں کر کے بھی ڈرتی ہوں؟ یعنی آپ اور میں روز ادھر آ کے بیٹھ رہے ہیں نا، کیا مجھے اس بات کا ڈر ہے کہ میری یہ ساری محنت ضائع ہو جائے، قبول ہی نہ ہو، بلکہ میرے خلاف پرچہ لکھا جائے؟ کتنی باتیں بتا کے آتی تھیں دوسروں کو، خود ان کا حال دیکھ لیں، ڈر لگتا ہے ہمیں. ایمان کی پہچان ہے کہ انسان نیکی کر کے کام پہ، وہ پھڑے نہیں مارتا. ہم نے اتنا کچھ کیا، تمہیں کیا پتا ہم کتنا دیتے ہیں، تمہیں کیا پتا ہم کیا کرتے ہیں، میں تو اب تہجد بھی پڑھتی ہوں. نہیں، ڈرتے دل سے نیکیاں کریں. آپ دیکھیے کسی بہت بڑے بندے سے، بڑے سے مراد جس سے آپ پیار بھی کریں، محبت بھی کریں، اور جو دنیاوی اعتبار سے بھی آپ کو لگے کہ بہت اعلیٰ مزاج کا بندہ ہے، آپ اس کو کچھ دیں، آخری وقت تک ڈر لگا ہوتا ہے کہ یہ اس کو پتہ نہیں پسند آتا ہے کہ نہیں، پتہ نہیں یہ قبول کرتا ہے کہ نہیں، پتہ نہیں اس کے سٹینڈرڈ کا ہے کہ نہیں، ہے کہ نہیں. تو جب میں اور آپ اللہ کو کچھ پیش کریں تو کیا ہوتا ہے؟ ایک کسی کا ایک شیئرنگ تھی جو میرے پاس آئی کہ ایک شخص فروٹ والے کے پاس کھڑا تھا تو کہنے لگا اللہ کے نام پہ کچھ دو، تو اس نے ٹٹول کے ڈھونڈ ڈھانڈ کے نا کوئی داغ لگے ہوئے پرانے پھل اٹھا کے اس کو دے دیے. اس نے دیکھا تھوڑی دیر بعد واپس آیا تو جیب میں سے 20 روپے کا نوٹ نکال کر کہتا یہ لو اس 20 روپے کے آم دے دو، یا جو بھی کھانا تھا. تو اس دکاندار نے اس کو جو اس کی چیز تھی بڑے اچھے اچھے ڈھونڈ کے دے دیے. تو کھڑا ہو کے تو رب کو کہنے لگا رب یہ فرق ہے، تیرے نام پہ اس نے مجھے گلا ہوا پھل دیا اور میں نے پیسوں کا مانگا تو اس نے مجھے کتنا اچھا پھل دیا. تو میں اور آپ کس کو دیتے ہیں؟ اللہ کو نہیں ملتا، مجھے آپ کو ہی ملتا ہے. یہ ہم اپنے ہی پٹارے میں رکھتے ہیں، وہاں جا کے کھانے پڑیں گے یہ سب کچھ، یہ سب گندی چیزیں، خراب چیزیں، جو گندے گندی نیتوں سے عمل کیے ہیں نا، یہ سب باہر آ جائیں گے. اور اللہ تعالیٰ کہتے ہیں ولا نکلف نفسا الا وسعها، ہم کسی شخص کو اس کی قدرت سے زیادہ تکلیف نہیں دیتے. اور ہمارے پاس ایک کتاب ہے جو ہر ایک کا حال ٹھیک ٹھیک بتا دینے والی ہے، اللہ تعالیٰ کا ریکارڈ کا دفتر، ریکارڈ کیپنگ بک کہہ لیجیے اللہ کی، آپ کا میرا نامہ اعمال. اور لوگوں پر ظلم بہرحال نہیں کیا جائے گا، مگر یہ لوگ اس معاملے سے بے خبر ہیں، اور ان کے اعمال بھی اس طریقے سے جس کا ذکر اوپر کیا گیا مختلف ہیں. وہ اپنے کرتوت کیے ہی چلے جائیں، یہاں تک کہ جب ہم ان کے عیاشیوں کو عذاب میں پکڑ لیں گے. نوٹ کیجیے گا، سب دولت والے نہیں، عیاش قسم کے دولت مند جو دولت کو مس یوز کریں، پھر وہ ڈکارنا شروع کر دیں گے. اب یہ بڑی اسٹرانگ آیتیں ہیں، کیا کہا جائے گا؟ بند کرو اپنی فریاد و فغاں، ہماری طرف سے اب کوئی مدد تم کو نہیں ملنی. یعنی ساری زندگی مستی میں رہے، بے خوف رہے، اپنی مرضیاں کرتے رہے. ایک دن تو پکڑانی تھی نا، جب موت کا فرشتہ آیا، یا قیامت آئے گی، یا دنیا میں پکڑ آئے گی تو چیختے ہائے معاف کر دے اللہ، ہائے اب چھوڑ دے، اب چھوڑ دے، کہ اب چپکے سے بیٹھے رہو، قصور کیا ہے؟ اللہ کو ان پہ غصہ کیوں ہے؟ آیت 66 کو ہائی لائٹ کیجیے گا، قد کانت آیاتی تتلا علیکم، تمہارا قصور یہ ہے کہ میری آیات سنائی جاتی تھیں تو تم تو رسول کی آواز سنتے ہی الٹے پاؤں پھر جاتے تھے، دل ہی نہیں لگتا تھا، تمہارا دل تو کہیں اور ہی پڑا ہوا تھا، مجبوری میں کچھ سن بھی لیتے تو بھاگنے کی نیت رکھتے، سوچو کیا کرتے تھے، مستکبرین بھی، اپنے گھمنڈ میں اس کو خاطر بھی نہیں لاتے تھے، سامرن تحجرون، اپنی چوپالوں میں اس پر بیٹھ کر باتیں چھانٹتے تھے اور بیکار باتیں بولتے تھے۔ کل کی چوپالیں آج کے ٹاک شوز ہیں، آج کا میڈیا، جہاں بیٹھ کر اسلام کے واضح حکموں کا مذاق اڑا جائے، سب نہیں لیکن کچھ۔ ایک شیئرنگ کسی کی پڑھی آج، انہوں نے بھیجا کہ کبھی اس طرح نہیں تھا لیکن اس سال تو رمضان میں بھی افطاری کے بعد وہ ٹاک شوز، اور میں تو دیکھتی نہیں، ہمارے پاس تو ایسی سہولت ہے ہی نہیں ہے، لیکن انہوں نے پوری تفصیل سے، اگر میں پڑھ کے سناؤں تو ہو سکتا ہے کتنے شوز کے نام آپ کے سامنے آ جائیں کہ جس لغویات میں آج بھی لوگوں کو رکھا ہے۔ اور ایک تو کسی کا میں نے کال بھی پڑھا، ایک کسی، اللہ تعالیٰ ہدایت دے، نام نہاد دیندار، کہ انہوں نے کہا کہ رمضان جو ہوتا ہے نا صرف افطاری تک ہوتا ہے، رمضان ٹائم ٹل افطاری، اس کے بعد پرائم ٹائم، پہلے پورے رمضان ذرا ایسی چیزیں بند کر دیتے تھے، آپ کہتے روزہ کھول لیا، اب یہ انٹرٹینمنٹ ٹائم ہے، روزے کی نکاہت بھی تو دور کرنی ہے۔ تو یاد رکھیے، یہ شیطان ہماری عبادات کا خشوع لے رہا ہے، لغو ان اللغو بھی مورے دون ہی کوئی نہیں، آپ تو آپ کی نمازوں میں خشوع کہاں سے آنا ہے، اور تراوی کتنوں نے پڑھنی ہے؟ کبھی آپ نے سوچا ہماری تراویاں کیوں جاتی ہیں، ہماری نماز میں خشوع کیوں نہیں آتا، ہم کن کھیل تماشوں میں پڑھتے ہیں؟ اور میں تو سوچتی ہوں کہ اتنی پروٹیکشن اللہ نے مجھے آپ کو دے دی، یہ خوبصورت زندگی دے کر، گھر سے اسکول، اسکول سے گھر، میرا خیال ہے جس دن سے رمضان شروع ہوا کہیں ادھر ادھر جانے کا موقع ہی نہیں ملا، اگر گئے بھی ہوں گے کسی ضرورت کے لیے تو یاد نہیں ہے۔ کتنا خوش قسمت ہے وہ انسان جس کی زندگی اتنی پروٹیکٹڈ اور اتنی پرسکون ہو جائے، اس کو کسی چیز کو دیکھنا ہی نہ پڑے، تو دل دماغ اچھا ہے، ایک چکر ذرا بازار کا تو لگا کے آئیں، ارادے خواب تمنائیں دو لے کر آتے ہیں، چار چھوڑ کر آتے ہیں، اگلی دفعہ لے کے آئیں گے، پیسے ختم ہو گئے۔ سامرن، یہ سامر ہر وہ چیز ہے جو انسان کو اصل سے پیچھے کر دے، باتیں کرتے ہیں بیکار باتیں۔ تو یہ قرآن اپنے اندر لانے کے لیے بھی سنجیدگی چاہیے، بعض دفعہ ہمیں سمجھ نہیں آتا، ہم سیریس ہوتے ہیں، نماز اچھی پڑھنا چاہتے ہیں، پڑھی نہیں جا رہی کیونکہ ہماری باقی مصروفیات ٹھیک نہیں ہوتی۔ اور آپ دیکھیں سورت کے شروع سے لے کے اینڈ تک ایک ہی تھیم چل رہا ہے، قد افلح المومنون الذین هم فی صلاتهم خاشعون، خشوع، حفاظت، ہر چیز کا آپ کی زندگی پہ اثر ہے، آپ کے اللہ مجھے پاک زندگی چاہیے، مجھے نہیں کھیل تماشے والی زندگی چاہیے، میں بیکاریات سے بچنا چاہتی ہوں، تو مجھے فوکسڈ کر دے۔ اگر مجھے آپ کو پتہ چلے یہ میری آپ کی زندگی کا آخری سال ہے تو ہم اس کو کیسا گزاریں گے، کیا عمل کریں گے جب نہیں کرے؟ اسلاف میں سے کسی نے یہ پوچھا تھا ان سے کہ اگر تمہیں پتہ چل جائے کہ کل تمہاری موت ہے تو کیا کرو گے؟ کہنے لگا جو کر رہا ہوں وہی کروں گا، کیونکہ اس کے علاوہ اور گنجائش نہیں، اور ہر وقت یہ سوچتا ہوں کہ میں کل مر جاؤں گا۔ تو ہمارا حال کیا ہے؟ سامرہ، افسانہ گوئی کو سامرہ کہتے ہیں، آگے بھی آئے گی یہ چیز کسی اور سورۃ نجم میں غالباً آتی ہے۔ تو آج زندگی سے فکشن نکال دیں، آپ مطمئن ہوں گے، ایک گھنٹہ ٹی وی دیکھنے والے، ان لوگوں کو آبزرو کیا گیا امریکہ میں کہ جو لوگ 1 آور ٹی وی دیکھ لیتے ہیں، اب ٹی وی سے مراد آپ اس وقت بھی ٹی وی دیکھ رہے ہیں، کمپیوٹر اسکرین بھی تو ٹی وی ہے، مراد ٹی وی سے ٹی وی نہیں ہے، جو ٹی وی کے اندر ایسی چیزیں جو آپ کو لغویات میں ڈال دیں۔ تو انہوں نے کہا کہ 24 گھنٹے تک اس کا اثر دماغ کی اسکرین پہ رہتا ہے۔ آپ نے نہیں دیکھا ایک جملہ رات کو کوئی بولتا ہے تو اگلے دن بچے بچے کی زبان پہ ہوتا ہے؟ کبھی آپ ایک گانا سن لیں اس کا بول زبان پہ آ جائے گا، قرآن 10 دفعہ بھی پڑھ لیں ایک آیت نہیں منہ پہ آتی۔ یہ ہے مستکبرین بھی سامرن تہجرون، اپنی چوپالو، چوپالیں کیا ڈرائنگ رومس، چوپال ڈرائنگ روم کوئی کہتے ہیں، اس دور میں بیٹھکیں لگتی تھیں، بیٹھتے تھے، کا بیٹھ کے باتیں کرتے ہو، یعنی اللہ کے نبی کے پاس نہیں آتے تھے، اپنی اکیلی محفلوں میں بیٹھ کے ڈسکشنز بڑے کرتے تھے آپ کے اوپر۔ افلم یدبر القول، کتنی بڑی بات ہے، تو کیا ان لوگوں نے کبھی اس کلام پر غور نہیں کیا؟ یعنی اتنا غور و فکر جو غلط چیزوں میں کرتے ہیں، کبھی اتنا قرآن پہ بھی غور کر لیتے؟ یا وہ کوئی ایسی بات لایا جو کبھی ان کے اسلاف کے پاس نہ آئی تھی، یا یہ اپنے رسول سے کبھی کے واقف نہ تھے کہ انجانا آدمی ہونے کے باعث اس سے بدکتے؟ یعنی دیکھیں نا، ایک نیا بندہ ہوتا ہے تو بندے کو شک پڑ سکتا ہے کہ پتہ نہیں یہ کون ہے، اس کے موٹیوز کیا ہیں، یہ کس جماعت سے تعلق رکھتا ہے، یہ کس گروہ میں سے، مثلا جیسے آپ میں سے کچھ ساتھی ہو سکتے ہیں اسی سال آئے ہوں فرسٹ ٹائم ہمارے پاس، ہو سکتا ہے آپ میں سے کوئی مجھے اب فرسٹ ٹائم اس سال سن رہا ہو، میں پورے یقین سے کہہ سکتی ہوں کہ آپ کے دل میں 10 ڈاؤٹس ہوں گے، کون ہے، کہاں سے آئیں، کہاں بلا رہا ہے، کون ان کو اسپانسر کر رہا ہے، یہ کیسے ہو رہا ہے، 10 قسم کے شک آ سکتے ہیں۔ لیکن وہ شخص جو 40 سال تمہارے بیچ میں رہا، बच्चे से जवानी से जवानी से उधेड़ उम्र में आ गया, क्या तुम उससे भी दखते हो? तुम्हें आज तक नहीं पता चला कि मोहम्मद सल्लम के मोटिव्स क्या हैं? और ये बात उन सब के लिए जो पुराने लोग होते हैं, जिन्होंने कब से सुनना शुरू कर दिया, जो दिल की एक एक बात तक के आगाह हैं, क्या उनको भी शक आता है? तो याद रखिए, शक आता नहीं है, डाला जाता है। यही बात इधर कह दी कि तुम इस नबी को क्या कहते हो, हम यकूलू नबी ही जिन्ना, या ये इस बात के कायल हैं कि वो मजनू है? मैंने शुरू में अर्ज़ की थी ना कि ये सूरत कब थी उतरी, जब नबी सल्लम को लोग मजनू समझने लग गए थे, वही बात आ गई है। यानी इनको अभी तक अल्लाह के नबी के बारे में नहीं पता चला आप कौन है। ये तो ऐसे ही है कि 10 साल हो जाएं शादी के को और बीवी के, पता नहीं मेरे मियाँ हैं कौन, और मर्द के ये पता नहीं जिस औरत से शादी हुई पता नहीं ये है क्या, नहीं पता चलता 10 साल में आपस के ताल्लुक का, रिश्तों को नहीं पता होता। जिन भाई बहनों के साथ आप एक घर में पैदा हुए पले बड़े, क्या आप अपने भाइयों की रग रग नहीं जानती? क्या आप अपनी बहन की कमजोरियां नहीं जानती? तो क्या इनको नहीं पता अल्लाह का नबी कौन है? मैं सोचती हूँ, मैं इन बातों को इस वक्त लेती हूँ ना, तो मेरे अंदर दिल के ऊपर ऐसे लगता है जैसे पानी गिरता है। मैं सोचती हूँ अल्लाह के नबी, उनके ऊपर ये बातें लोग करें, तो आज तो वाकई हर एक पे बात करनी चाहिए। आज जो लोग दीनदारों पे कीचड़ उछालते हैं ना अगर कभी, तो फिर वो ठीक ही उछालते हैं, और पीछे वो ही है शैतान, जो अगली आयतों में भी बात आने वाली है। अल्लाह ताला कहते हैं, तुम जो मर्जी मेरे नबी को कहो, बल जाहुम बिल हक, नहीं बल्कि वो हक लाया है, वक्सर हम लिल हक की कारी हूँ, और हक ही अक्सरियत को नागवार है। दुआ करें अल्लाह मुझे अक्सरियत में ना कर। ये है मेन प्रॉब्लम, कल वालों का भी आज वालों का भी। ना नबी बुरा था अल्हम्दुलिल्लाह, नबी को लोग बुरा मुंह से नहीं कहते थे। आपको पता है कि आपके किरदार को तो बड़ा पसंद करते थे, इवन मक्का वाले के मदीना वाले भी आपके अंदर कोई ऐप नहीं निकाल सके। आपका किरदार, इखलाक, आपकी मेहमान नवाजी, आपका स्माइली होना, आपका लोगों से बातचीत में अच्छा होना, माइल कर होते थे, कहते थे नहीं पैगाम नहीं पसंद। तो आज भी लोगों को हक नहीं पसंद, हक वाले तो अच्छे ही लगते हैं, वो क्या कहते हैं बेचारे जाके, उनको बात तो वो प्यार से ही कहते होंगे, नरमी से ही कहते होंगे, लेकिन वो हक बिटर है ना, तो हक नहीं पसंद। तो आज देखिए आप कहते हैं अक्सरियत में कर दें हमें, नहीं अल्लाह कभी मुझे अक्सरियत में ना करना, क्योंकि अक्सरुहुम लिल हक की कारे हों। आप देखिए कितने बच्चों को सादा दूध अच्छा लगता है और कितनों को फिजी ड्रिंक्स अच्छे लगते हैं, ये जुमला समझ लें। दूध क्या है? हक है, हेल्दी है, सेहतमंदी की अलामत है। फिजी ड्रिंक्स क्या हैं? दांतों से लेकर जिस्म के एक एक उज्व के दुश्मन लगे हुए हैं उसके पीछे। आप सामने रख के देखिए, खजूर रखिए, चॉकलेट रखिए, अब पैदा तो दोनों अल्लाह ने किए हैं, लेकिन कितने बच्चे हैं जो खजूर पकड़ेंगे और कितने हैं जो चॉकलेट पकड़ेंगे, क्योंकि अक्सर हम लिल हक की कारे हों। हक के ऊपर ना वो मुलम्मा साजी नहीं होती, खूबसूरत रैपिंग्स हैं, कवर चढ़े हुए हैं, ब्यूटीफुल कवर हैं, उसकी डब्बे भी खूबसूरत है, मुँह में पानी आ जाए उनकी सिर्फ पैकिंग्स को देखकर। हक तो खजूर की तरह ही होता है, सुड़ा हुआ, चुचड़ा हुआ, मचड़ा हुआ, कभी सूखा कभी गीला, पर खाओगे तो ताकत मिलेगी। तो जिस सीने में हक को लेने की तलब होती है ना, फिर वो ये बेकार सवालों में नहीं पड़ता, डाउट्स में नहीं आता। जिस चीज़ को लोग बुरा कह देना, मान लीजिए वो ठीक होगा, बल्कि किसी आलिम की एक बात याद आ जाती, वो कहते हैं जिस दीन वाले को सब ठीक है, सारे ठीक है, वो गड़बड़ होगी, क्योंकि हक वाले को सब ठीक नहीं कहते, क्योंकि अल्लाह के नबी को सब ने ठीक नहीं कहा, हज़रत नूह को सारों ने ठीक नहीं कहा, हज़रत सालेह और हज़रत हूद को सब ने ठीक नहीं कहा। तो नबियों को और इसी तरह आज उनके पैरोकारों को एक बड़ी माइन्यूट मिनॉरिटी वही कहती है कि ये ठीक है। आप जैसे लोग ही हैं जो कुरान सुनने आते हैं, जिनको हक की तलब है, रोज़े में निकल के आना आसान नहीं होता। ये अल्लाह आपको इस हक के लिए लेकर आता है। अल्लाह ताला आपको मुझे इसी हक का हरीस कर दे। हमारी ज़िंदगी का खुलासा ये हो जाए कि वतवासो बिल हक की वतवासो बिस सब्र। अच्छा, अब क्या हुआ, मशवरे देते हैं, लोगों को तो देते ही थे, अल्लाह को भी देते हैं। तो ज़रा बड़े प्यारी आयतें सुनिएगा, वलवित तबल हक वहवा अहम, और अगर हक कहीं इनकी ख्वाहिशात के पीछे चलता तो ज़मीन और आसमान और इनकी सारी आबादी का निज़ाम दरहम बरहम हो जाता। नहीं बल्कि हम इनका अपना ही जिक्र इनके पास लाए हैं और वह अपने ही जिक्र से मुँह मोड़ रहे हैं। बस आप देखिए कि अगर अब यहाँ हक अल्लाह की ज़ात है ना, अल्लाह ताला का नाम भी अलहक, अल्लाह ताला लोगों से पूछ के दुनिया में काम करते, बारिश हो कोई कहेगा हाँ हो, दूसरा कहे नहीं 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 मुझे घर जाना मैं भीग जाऊँगा, धूप हो कुछ कहेंगे हाँ धूप होनी चाहिए मेरी फसलें पके, दूसरा कहे ना 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 धूप ना हो मेरे सर में दर्द शुरू हो जाता है, कोई कहता बर्फ़ बारिश हो कहते हाँ बर्फ़ होनी चाहिए बहुत प्यारी लगती है मुझे, बाकी ना 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 मेरी गाड़ी फंस जाती है। आप बताएं ये 4 सीजन्स भी इतने स्ट्रांगली चल सकते थे अगर अल्लाह ताला लोगों से पूछ के ये काम करता? आप हफ्ता छोड़ दिए, सिर्फ एक दिन आप अपने बच्चों से कहे, बच्चों जो तुम करोगे वही करूंगी मैं, शाम को आपको अपने शौहर से अच्छी खासी डांट पड़ेगी और बच्चे फिर भी नहीं खुश होंगे। तो मर्जियाँ मनवाने वाले किसी काम के नहीं होते। पूरा निचोड़ के ना खुद को, वो जैसे मैरिनेटेड चिकन होता है ना, उसको पकड़ के रोल डाल डोल के ना अल्लाह के आगे पेश कर दें कि अल्लाह मेरी कोई मर्ज़ी नहीं, तू मेरे साथ जो मर्ज़ी कर ले, अल्लाह मैं बहुत खुश हूँ। क्योंकि उसको पता है कि हमें क्या चाहिए, उसको पता है क्या अहकाम आने चाहिए, उसको पता है सूरत नूर में क्या हुक्म इनको देने हैं, उनको पता है कमाने खाने में क्या ठीक है क्या नहीं है। तो अब दोबारा इस शोर से आयत को सुनिए, और हक अगर कहीं इनकी ख्वाहिशात के पीछे चलता तो ज़मीन व आसमान और इनकी सारी आबादी का निज़ाम दरहम बरहम हो जाता, नहीं बल्कि हम इनका अपना ही जिक्र इनके पास लाए हैं। पीछे क्या पड़ा है सूरत अंबिया में, फी ही जिक्रों को, यहाँ क्या है, इनका अपना जिक्र है और वो अपने ही जिक्र से मुंह मोड़ रहे हैं। आप ज़रा इमेजिन करें, एक माँ है, उसके बच्चे को कोई उनकी उसकी गोद में लाता है और वो कहती ले जाओ इसको, ले जाओ इसको, ये मेरा बच्चा नहीं है। कहेंगे इसको क्या, ये बावली है, बच्चा माँ को दिया जाए और माँ बच्चा ना ले, समझ लीजिए उसका जहनी तवाज़न ख़राब है। बल्कि पागल माँ भी पकड़ लेगी, कोई बहुत ही ज़्यादा ख़राब है तब भी वो अपने बच्चे को नहीं लेती। इसी तरह से आपकी चीज़ कोई आपको दे, आपका सेट है गोल्ड का कोई पड़ा हुआ है आपको कोई देता, आप कहते मेरा तो नहीं है, मैं तो नहीं इसको ले रही, दीवाने हैं आप। अब आप इस बात को ज़रा दिल पे लें, जो लोग अपने बच्चे अपनी कीमती चीज़ों से मुनकर हो रहे हैं, लेने ही नहीं चाह रहे, तो जो लोग अपनी इस किताब को छोड़े हुए हैं, फिर उनकी दीवानगी और उनकी बेवकूफ़ी और इनकी नासमझी में कोई शक हो सकता है किसी को? आज कितने नासमझ लोग हैं, मैं अक्सर सोचती हूँ, हर पारे को पढ़ने पढ़ाने के बाद मैं सोचती हूँ, एक तो ना मजबूरियाँ, लाइल्मी नहीं पता छोड़ दीजिए, लेकिन एक सिर्फ सुस्तियाँ, जो काब बिन मालिक की सुस्ती थी और जो हलाल बिन उमैया और मरारा बिन रबी की सुस्ती थी, मैं उसकी बात कर रही हूँ। और है ऐसी सुस्ती हम सब में है, हम भी तो यहाँ वक्त से पहले आ सकते हैं, वक्त पे आते हैं, तो कम अज़ कम वक्त पे तो आ सकते हैं ना। तो मैं अक्सर सोचती हूँ कि अगर इनको पता है कि ये आयतें सारी इस कुरान के इस पारे के अंदर हिस्से में है, कभी भी लोग इसको छोड़कर कुछ और नहीं करेंगे। इस वक्त आप और मैं कुछ भी और कर लें, सच बताएं, ये जो हमें दौलत मिल रही है इससे बड़ी दौलत हम जमा कर लेंगे? तो अल्लाह ताला अपने नबी को कहते हैं, इनको क्यों आपसे चिढ़ है, अम तसअलुहुम खर्जन फखराज रब्बी का खैर, क्या तू इनसे कुछ मांग रहा है, तेरे लिए तेरे रब का दिया ही बेहतर है और वो बेहतरीन राज़िक है। ये भी एक बहुत बड़ी रुकावट हो सकती है कि फीस है, चंदा मांगते हैं, कहते हैं मुझे नजराने दो, ज़रा मेरी खिदमत तो करो, मेरे पाँव तो दबाओ। अल्लाह के नबी, आप तो ये कुछ भी नहीं करते, आपने इनसे क्यों लेना है, आपको तो रब ने पहले ही बड़ा दिया हुआ है। जिसको दीन की दौलत मिल गई, जिसको ईमान की दौलत मिल गई, जिसको तवक्कुल की दौलत मिल गई, आप बताएं उसको ये कागज़ों के नोट को इम्प्रेस करेंगे क्या? आप और मैं इन कागज़ के नोटों के साथ अपनी ज़िंदगी का एक दिन बढ़ा सकते हैं, एक सांस ज़्यादा करवा सकते हैं अपने मरने वाले की? तो उसको क्या लेना है? और अल्लाह के नबी ने तो कभी लोगों से कोई तलब ही नहीं रखी थी कि मुझे कुछ ना दो, मुझे तारीफ़ भी ना दो, बस मुझसे फ़ायदा ले लो। आज भी सच्चे दाई दीन को बस एक ही तड़प होनी चाहिए, अच्छा उस्ताद भी वो है, उसको नहीं चाहिए आपसे कुछ, क्या चाहिए कि तुम ले लो, दुख इस बात का कि तुम ले नहीं रहे, तुमने मुझे क्या देना है, तुमसे मुझे लेना भी क्या है, तुम दे भी दोगे तो उसके बाद भी तो अल्लाह ने मुझे उसमें बरकत देनी है तो मिलेगा। तो अल्लाह अपने नबी को कह रहे हैं कि ये आपसे क्यों बिदके हुए हैं, तू तो इनको सीधे रास्ते की तरफ बुला रहा है, मगर जो लोग आखरत को नहीं मानते वो राह रास्त से भटके हुए हैं, वो तो राह रास्त से हटकर चलना चाहते हैं। वलौ रहमनाहुम वकशफनामा बिहिम मिन दुर्रिन ललज्जू फी तुग्यानिहिम यामहून, अगर हम इन पर रहम करें और वो तकलीफ़ जिसमें आजकल ये मुब्तला हैं दूर कर दें, ये वो इशारा है जो कहत पड़ा था, तो ये अपनी सरकशी में बिल्कुल ही बहक जाएंगे। इनका हाल तो ये है कि हमने इनको तकलीफ़ में मुब्तला किया, फिर भी ये अपने रब के आगे ना झुके और ना आजजी इख्तियार करते। अलबत्ता जब नौबत यहाँ तक पहुँच जाएगी तो हम इन पर असख्त अज़ाब का दरवाज़ा खोल दें, तो यकायक तुम देखोगे इस हालत में ये खैर से महरूम है, इस हालत में ये हर खैर से महरूम है। यही होता है, फिर मायूसी आ जाती है। ये मक्का वालों की कहानी नहीं, ये हर दौर की कहानी है। अल्लाह के नबी की खैर मिली उनको, उन्होंने छोड़ दी, खेल तमाशों में पड़ गए, खुश रहे। ऐसा ज़बरदस्त कहत पड़ा मक्का में कि जानवरों के चमड़े तक खा गए, उसी की तरफ इशारा है। आज भी यही होता है, मैं आप ये सोचते हैं ना कि हम बच गए, नहीं हम फंस गए होते हैं। आप और मैं सोचेंगे किसी मौके पे कि चलो आज छुट्टी, वो छुट्टी नहीं है वो पकड़ है, क्योंकि अल्लाह कहीं ना कहीं से हिसाब चुका लेता है। तो आप माशाल्लाह जो अपने आप को इबादात में और इताअत में और इस कुरान में लगाते हैं ना, आपको अगर गैब के पर्दे से पता चल जाए ना कि आज की फजर पढ़ के या आज की जोहर पढ़कर आपने अपने ऊपर किस मुसीबत को टाल लिया, तो आपका सर सजदे से न उठे। आपने कुरान के लिए वक्त निकाल कर अपने कितने ख़राब होने वाले कामों को ठीक कर दिया। हो सकता है पकी पकाई हंडिया जल जाए, हो सकता है गाड़ी ख़राब हो जाए। कितनी तो ज़िंदगी में हमें दिन रात छोटी छोटी मुश्किलें आती हैं ना, ये किसी ना किसी जगह का कोई हिसाब होता है जो अल्लाह चुकाता है। हम आप नहीं जानते, गैब अल्लाह जानता है ना। हम कोई फतवा दे सकते हैं, लेकिन अपना मुहासबा तो हम कर सकते हैं। इसीलिए अब आगे अल्लाह ताला नेमतों पर गौर करवा रहे हैं।